الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، قال رسول الله صلى الله تعالى عليه وسلم: اللهم إني أسألك رضاك والجنة وأعوذ بك من سخطك والنار. میرے مرشد، میرے شیخ، مرشد اول عارف باللہ حضرت اقدس مجدد العصر حضرت قطب العالم حضرت مولانا شاہ حکیم محمد اقدس صاحب نور اللہ من قدہ، میرے مرشد ثانی حضرت اقدس حضرت مولانا شاہ حکیم محمد مظہر صاحب دعوت برکاتہم العالیہ کے باپ بیٹا بھی ہیں، دونوں کو خلافت جو ہے حضرت مولانا شاہ ابرار الحق صاحب رحمت اللہ علیہ جو کہ حکیم الامت کے آخری خلیفہ تھے، اس اعتبار سے بھی کہ حکیم الامت تھانوی رحمت اللہ علیہ نے ان کو سب سے آخر میں خلافت دی تھی. اور عجیب بات یہ کہ حضرت کے خلفاء میں ان کا انتقال بھی سب سے آخر میں ہوا. اور محی السنہ کے نام سے مشہور تھے، اور اس کی وجہ یہ تھی کہ سنتوں کو تلاش کرتے تھے اہتمام سے، کسی عمل کی کا صحیح طریقہ اور اس کا سنت طریقہ، سنت دعائیں تلاش کرنا، مفتیان کرام سے مشاورت، ان کو خطوط لکھنا بہت اہتمام سے، اور علماء سے کتابیں لکھوانا، کسی عمل میں سنت کی تحقیق، تو بہت اہتمام ماشاءاللہ. اس لیے محی السنہ کے نام سے مشہور ہوئے کہ سنتوں کو زندہ کرنے والے ماشاءاللہ. اور بات بھی ہے کہ سنت کو زندہ کرنا، ایک سنت کو زندہ کرنے سے 100 شہید کا ثواب ملتا ہے، او کما قال علیہ الصلاۃ والسلام: من تمسک بسنتی عند فساد امتی فلہ اجر 100 شہید، او کما قال، کہ جس نے میری سنت کو زندہ کیا، ایک سنت کو، جبکہ سنتوں کو ترک کیا جا رہا ہے، فساد امت کہ امت سنت پر عمل کرنے کو تیار نہیں، سنت سیکھنے کو تیار نہیں، سنت طریقے پر عمل کرنے کو تیار نہیں، ایسے وقت میں ایک سنت کا تمسک یعنی اس کو زندہ کرنا، اس کو جاری کرنا، اس پر عمل کرنا، اس کے لیے 100 شہید کا ثواب فرمایا. چلتے چلتے ایک بات مسئلہ سمجھنے، کتنے اعمال ایسے ہیں کہ فلا عمل کرو، جیسے جمعے کے دن ہے، جو شخص غسل کرے، جلد مسجد آئے، پیدل مسجد آئے، خوشبو لگائے، خطبے کو غور سے سنے، امام کے قریب بیٹھے، تو ایسے لغو کام نہ کرے کہ ادھر ادھر دیکھنا، چٹائیوں سے کھیلنا، تو ایسے شخص کے لیے ہر ہر قدم پر ایک سال کی نمازیں اور روزے کا ثواب ہے، نفل نماز اور نفلی روزوں کا ایک ایک سال کا ایک ایک قدم پر اجر ثواب ہے. اسی طریقے سے کہیں شہادت کا درجہ ملتا ہے، کہیں حج کا ثواب مل رہا ہے، کسی میں عمرے کا ثواب مل رہا ہے. تو بہرحال مختلف عبادات اور اعمال کا اجر اور ثواب کسی مخصوص وظیفے یا کسی مخصوص عمل پر بروئے حدیث بروئے احادیث مبارکہ یہ اجر موعود ہے, یعنی وعدہ کہ فلاں عمل کرو ولا وظیفہ پڑھو تو یہ ثواب ملے گا. جیسے ہے کہ جو شخص صبح کو اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم تین مرتبہ, اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم تین مرتبہ پڑھے, اس کے بعد سورہ حشر کی آخری تین آیات هو الله الذي لا اله الا هو عالم الغيب والشهاده هو الرحمن الرحيم الى اخره, یہ دو آیتیں اور پڑھی. تو آپ فرماتے ہیں کہ اللہ تعالیٰ 70,000 فرشتے اس کے لیے مقرر فرما دیتے, یعنی ڈیوٹی پر لگا دیتے, جو شام تک اس کے لیے یصلون علی ای استغفرون لہو اس کے لیے دعائے مغفرت کرتے رہتے, اور اگر اس دوران اس کا انتقال ہو گیا تو شہادت کی موت ملے گی, شہید ملا نا. اور یہی عمل اگر شام کو کر لے تو صبح تک 70,000 فرشتے اس کے لیے دعائیں مغفرت کرتے رہیں گے, اور انتقال ہو گیا تو شہید مرے گا. اب اس میں بھی شہادت مل رہی ہے, ماں باپ کو دیکھنا حج مقبول کا ثواب فرمایا. کتنے اعمال ہیں جس پر نمازیں روزہ حج شہادت ایسے اجر اور ثواب احادیث مبارکہ میں ان کا وعدہ ہے. کوئی اعمال ہے, کوئی وظائف ہے, کچھ پڑھنے کی باتیں ہیں یا کچھ کرنے کی باتیں. تو اب سوال پیدا ہوتا ہے کہ ایک آدمی کو شہادت کا درجہ ایسے مل رہا ہے اور ایک آدمی جو ہے حسن جب مقتل کی جانب تیغ برا لے چلا, حسن جب مقتل کی جانب تیغ برا لے چلا تو عشق اپنے مجرموں کو پاپا جولا لے چلا, حسن جب مقتل کی جانب مقتل جائے قتل قتل ہونے کی جگہ, حسن جب مقتل کی جانب تیغ برا ننگی تلوار حسن جب مقتل کی جانب تیغ برا لے چلا تو عشق اپنے مجرموں کو پا بجولا لے چلا. واہ, یہ مشیر میرے شیخ میرے مرشد رحمت اللہ علیہ نے سنایا. واہ واہ واہ, کیا عجیب شعر ہے. حسن جب مقتل کی جانب تیغ برا لے چلا, عشق اپنے مجرموں کو اللہ تعالی کی محبت کے گرفتار جو ہیں جن کا جرم ثابت ہو چکا, کیا وہ کس جرم میں گرفتار ہے؟ اللہ تعالی کی محبت کے جرم میں. جرم محبت الہیہ, اور یہ مجرم محبت الہیہ ہیں. سبحان اللہ, کیا مجاز مرسل ہے یہ کہ جرم بھی کیا ہے. وما نقموا منہم, کوئی جرم نہیں ان کا, الا ان یؤمنوا, لیکن ان کا جرم یہ ہے کہ وہ اللہ پر ایمان لے کر آئے, یہ ان کا جرم ہے. الا ان یؤمنوا باللہ, کہ وہ کیا ہے جرم, صرف کیا ہے ان کا کہ وہ اللہ پر ایمان لے کر آئے. تو عشق اپنے مجرموں کو پا بجولا, یعنی ان کے پیر کی مستی, ان کے قدموں کی غزل کا غزل خاں شادہ فرحاں مست چلے جا رہے ہیں. کب؟ جب حسن, اب حسن جب مقتل کی جانب تیغ برا, وہ جائے قتل پر, جہاد کا میدان گرم ہے, اب وہاں پر ننگی تلوار لیے کھڑا ہے حسین, माशूक उड़ा रहा है गर्दनों, माय गर्दन को उड़ा रहा है। तो इश्क अपने तमाम मुजरिमों को जो अल्लाह ताला की मोहब्बत में गिरफ्तार है, वो खुशी खुशी इश्क उनको लेकर जा रहा है। यानी तौफीकात इलाहिया की नवाजिश फरमाते अल्लाह ताला। देखिए रात को नीम शब के बारे में आता है अहादीस मुबारका में, अल्लाह ताला आसमान दुनिया पर नुजूल फरमाते हैं और अल्लाह ताला की तरफ से ऐलान होता है कि कौन है जो मगफरत मांगे, मुझसे सवाल करे। तो क्या है, यही तो अल्लाह ताला की तरफ से। अब अल्लाह ताला ने हुस्न अपने मक्तल, हुस्न जब मक्तल की ता जाने तैगे बुर्रा, अल्लाह ताला ने तो गोया अपनी इनायतों को वाज़े फरमा दिया, बय्यिन फरमा दिया, खोल दिया। लेकिन उस वक्त अल्लाह ताला की मोहब्बत के मुजरिम ही उससे फायदा उठाते हैं। सुभान। और खुशी 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 खुशी। तब एक आदमी शहीद हो रहा, एक आदमी नमाज पढ़ रहा, एक आदमी हज करने खुद जा रहा है और एक मां बाप को देखकर हज मकबूल का सवाब हासिल कर रहा है, तो क्या दोनों बराबर हो जाएंगे? नहीं। किसी अमल से रोजे का सवाब मिल रहा है तो रोजा रखना और है और रोजे का सवाब मिलना और है। इसको यूं समझे, एक कोई इंसान अमल करता है ना, तो अल्लाह ताला ने उस अमल पर एक सवाब रखा कि भाई इस अमल पर इतना सवाब मिलेगा। जब और इसका नाम है सवाब असली। इसका नाम क्या है? सवाब असली। और कोई आदमी वो अमल करता है, अब हर एक के अमल में इखलास, कैफियत, दर्द दिल, ताल्लुक माल्ला, उसके अखलाक हर एक के अलग अलग है। लिहाजा जिसका जितना दर्द दिल, कमाल अखलाक, कमाल इखलास, कमाल मोहब्बत होगा, उसका सवाब उसी हिसाब से, गोया कि अब उस पर फजल उस हिसाब से होगा। किसी को दो गुना, किसी को चार गुना, यहां तक कि आता है कि 700 गुना तक अजर मिलता है। लिहाजा मेरे दोस्तों, अब आप देखिए, एक आदमी जमात से नमाज पढ़ता है, 27 गुना सवाब, सही है ना जरा? एक आदमी उसे पढ़े नमाज का सवाब उसे भी मिल रहा है, लेकिन ये जो 27 गुना है जमात में शामिल होने की वजह से, जमात से नमाज पढ़ने की वजह से उसको जो 27 गुना सवाब मिल रहा है, ये 27 गुना क्या है? ये फजल कहलाता है। तो एक है सवाब असली और एक है सवाब फजली। तो ये जो अहादीस मुबारका में जो जिक्र है कि जो काम करो, नमाज, रोजा, हज और जनाब शहीद का सवाब मिलेगा, तो वो सवाब असली मिलेगा। अब एक आदमी को रोजे का सवाब मिल जाए और एक मां बगैर रोजा रखे और एक आदमी रोजा रख कर सवाब ले रहा है, कैसे बराबर हो सकता है? सही है ना जनाब? इसलिए उसका सवाब, उसका अज्र ये ज्यादा होता है। सुभानअल्लाह, सुभानअल्लाह। इसको कहते हैं सवाब असली और सवाब फजली। ये दो लुगत याद कर लें, दो इस्तलाहात याद कर लें, काम आसान हो गया। एक है सवाब असली और एक है सवाब फजली। दादा हर अमल पर एक सवाब असली मिलता है जो उसका असल सवाब है, और जब वो इंसान उस अमल को इखलास, दर्द दिल, मोहब्बत, अखलाक, उसके जैसे अखलाक होते हैं, अखलाक का मदार और अखलाक की वजह से आमाल का वजन बढ़ जाता है। ये हदीस शरीफ में आता है, दादा आमाल अखलाक की वजह से तोले जाएंगे, अखलाकियात से उसको तोला जाता है। देखिए ना साहब, एक आदमी मैट्रिक पास है, उसने 2+2=4 किया है, वो भी मुंशी है। एक आदमी इंटर पढ़ता है, वो भी 2+2=4 ही करता है, वो भी मुंशी है। एक आदमी ग्रेजुएशन बीकॉम करता है वो भी दौड़ दो चारी करता है, वो भी मुंशी है। एक आदमी एमकॉम मास्टर्स करता है, एमबीए करता है, वो भी दौड़ दो चार करता है, वो भी मुंशी है। चाहे वो मुंशी, वो जो मैट्रिक पास नहीं, वो जिसने पांच जमाते पढ़कर दौड़ दो चार किया, वो भी मुंशी है। अलबत्ता मैट्रिक या इंटर करके वो असिस्टेंट अकाउंटेंट कहलाया, लेकिन है तो मुंशी। ग्रेजुएशन करके अकाउंट्स एग्जीक्यूटिव बन गया, वो भी मुंशी है। मास्टर्स एमबीए करके एमकॉम करके वो अकाउंट्स मैनेजर बन गया, वो भी मुंशी है। जिसने सीए कर लिया वो चीफ फाइनेंशियल ऑफिसर सीएफओ बन गया और डायरेक्टर फाइनेंस बन गया, डायरेक्टर अकाउंट्स बन गया, जनरल मैनेजर अकाउंट्स बन गया, वो भी तो मुंशी है। सभी मुंशी है, लेकिन हर मुंशी में फर्क है, क्योंकि साहब की मंशा कुछ और है। मैट्रिक, इंटर, ग्रेजुएशन, मास्टर्स, सीए, हर एक में फर्क पड़ गया ना। तो बस इसी तरह से अब ये क्या है, इसको आप यूं समझे गया, ये फजल बढ़ रहा है उसका। तो अल्लाह ताला की मोहब्बत, आमाल, अखलाक, इत्तबाए सुन्नत, अकायद, इसका भी बड़ा असर होता है, याद रखिएगा। हाँ, अकायद का बड़ा फर्क होता है इंसान के, वो जो लगा, इसलिए अखलाकियात में अल्लाह ताला पर की से उम्मीद जिस शख्स को जितनी ज्यादा होती है उसके आमाल का असर उतना ज्यादा होता है। ये अखलाकियात है। अब इसके हिसाब से उसके अमल, वो फजल बढ़ता चला जा रहा है उसका। लगा एक आम आदमी जो जिसको सवाब असली मिल रहा है, और एक आदमी जिसकी कमाल मोहब्बत, कमाल ताल्लुक महल्ला, कमाल निस्बत महल्ला, कमाल अखलाक, कमाल इखलास, कमाल तवक्कुल, कमाल तफीज इल्लाह, कमाल तस्लीम और रजा, कमाल सब्र, ये तमाम चीजें उसके अमल के अंदर, उसके अमल के सवाब को बढ़ा रही होती है। ये उसूल है, इस जो ये जो सवाब को बढ़ाया है ना, ये फजल बढ़ रहा है, फजल, इसका सवाब है, फजली बढ़ रहा है। इसलिए एक आदमी जो कोई अमल करे, कोई वजीफा पढ़ा, उससे उसको शहीद का सवाब मिला, और एक ने जाके गर्दन कटवाई, दोनों कैसे बराबर हो सकते हैं? एक है सवाब असली और एक है सवाब फजली, एक है सवाब असली और एक है सवाब फजली। लिहाजा जो अहादीस मुबारका में किसी अमल पर कोई जो जिक्र होता है उसको सवाब असली कहते हैं। हाँ, और जो अमल खुद कर रहा है सुभान अल्लाह, वो सवाब फजली है। दोनों कैसे बराबर हो सकते हैं? एक आदमी को किसी अमल पर शहादत मिल गई, है बहुत सारे अमल, और एक अल्लाह के रास्ते में सरे मैदान ऐलान करता हुआ जा रहा है, सब सरे मैदान कफन बर्दोश दारम, कि अल्लाह आपकी मोहब्बत के रास्ते में सरे मैदान में मैं कफन अपने कंधे पर रखकर आया हूं। सुभान अल्लाह, क्या आलम होगा उसका। इसलिए दोनों बराबर कैसे हो सकते हैं? एक सवाब असली, एक सवाब फजली। समझ में आ गया ना? आपकी जैसे दोबारा मजमून दोहरा दिया था मैंने, कि मैंने कहा कि ये सवाब सीखने की चीज ना, क्योंकि कोई अमल करते हैं जी, के कोई पढ़ो तो शहीद का सवाब मिलेगा, फला करो नमाज का, माँ बाप को देखो हज मकबूल का सवाब मिलेगा, और एक आदमी हज करने जा रहा है, क्या दोनों बराबर हो जाएंगे? तो हर अमल पर एक सवाब होता है, वो सवाब असली है, वो तो रखा, इतना सवाब है। अब अल्लाह ताला जितना इखलास, जितना दर्द, मोहब्बत, मशक्कत, मशक्कतों से भी अजर बढ़ जाता है। ईमान और यकीन, हर एक का ईमान और यकीन अलग है ना, इसलिए सारी दुनिया के औलिया अल्लाह, फुकाहा, मुहद्दिसीन, उलमा, सुलहा, शुहदा, सब मिलकर दो रकात पढ़ें सब, और उनके दो रकात, उनकी दो रकात का सवाब को जमा कर लिया जाए, तो जो अजर सवाब होगा, एक सहाबी अदना वो जो दो रकात पढ़ेगा उसका सवाब उससे ज्यादा होगा। کیونکہ جو ایمان و یقین، جو تعلق با اللہ، جو نسبت با اللہ، جو کیفیت اس صحابی کی ہے، جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم کی صحبت کی برکت سے، وہ کیفیت غیر صحابی میں آ نہیں سکتی. ایک ہے ثواب اصلی، ایک ہے ثواب فضلی. ثواب فضلی عمل میں انسان مشقت کرتا ہے، کرتا ہے، جیسے روزہ رکھ رہا ہے. اب ایک آدمی کو کسی عمل پر روزے کا ثواب ملا، ایک صبح سے لے کر شام تک ہر پندرہ منٹ پر بھوک لگ رہی ہے، پیاس لگ رہی ہے، آہ نکل رہی ہے، تڑپ رہا ہے، تو جو تڑپنے کا اجر ہے اس کو وہ کہا جائے گا بھائی کیسے برابر ہوگا؟ سبحان اللہ اللہ. تو میں سنا رہا تھا کہ میرے مرشد اول اور میرے مرشد ثانی دونوں نے ایک مضمون بیان فرمایا. مضمون یہ ہے کہ ایک شخص برف بیچا کرتا تھا. مرشد فرماتے ہیں کہ اب وہ برف، ایک آدمی برف بیچ رہا تھا، میرے شیخ نے سنایا، ایک آدمی برف بیچ رہا تھا، دن ڈھل رہا تھا، یعنی دن ختم ہو رہا تھا ایسا ایسا، اس کی برف موجود تھی. اس نے چلانے لگا، انہوں نے کہا لوگوں خدا کے لیے میری متاع خرید لو، میری پونجی، میرا راس المال، میرا کیپیٹل اور سرمایہ یہ لے لو، کیونکہ دھوپ. ارے میاں اے چلو اٹھو یہاں سے، وہاں بیٹھو، تم تو عجیب آدمی ہو، سارا دن صبح سے کیا سو نہیں رہتے کیا؟ چلو ادھر چلو، میرا سرمایہ لے لو، راس المال لے لو، کیونکہ وہ سرمایہ ڈوب رہا ہے، سورج اس سرمایہ کو پگلا رہا ہے. دادا وہ برف بیچا کرتا تھا. ایک بات اور میرے مرشد نے سنائی، یاد آیا کہ ایک شخص روٹیاں بیچ رہا تھا، تازی روٹی کی قیمت 5 روپے اور جو روٹی باسی تھی اس کی قیمت 10 روپے. کیسے جی بات؟ تازی روٹی 5 روپیہ اور باسی روٹی 10 روپیہ. اس سے پوچھا بھائی یہ کیا بات ہے، تازی روٹی تم دے رہے ہو 5 روپے کی اور وہ جو باسی روٹی وہ دے رہے ہو تم 10 روپے کی؟ اس نے کہا بات یہ ہے، یہ جو باسی روٹی ہے نا، یہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے سے قریب ہے، اس لیے اس کی قیمت 10 روپے لگائی ہے. کیا جی، کیا کیسے کیسے ذوق ہوتے ہیں، سبحان اللہ. تو وہ جو آدمی برف بیچا کرتا تھا، اب دیکھیے بعد میں آنے والے کتنا اہم مضمون تھا جو نکل گیا، بعد میں آنے والے اب کس کس کے لیے بار بار دہرائے، کتنا اہم اور ضروری مضمون ثواب اصلی اور ثواب فضلی کے متعلق جو کہ شروع سے پیش کیا. اب میں اپنی جان کو کہاں تک ماروں، تو بڑھاپے کے آثار بھی شروع ہو گئے، بڑھاپے کا سورج طلوع ہو رہا ہے، لہذا ہماری جان پر رحم کرنے کا طریقہ یہ ہے کہ جلدی آ جائے، وقت پر آ جائے، تاکہ جو ہے کتنے اہم مضامین موتی. اس لیے جماعت کی نماز کے لیے سکھایا گیا کہ جب مسجد میں آؤ اول تو صف اول میں پڑھو، تکبیر اولا کے ساتھ پڑھو. جماعتوں میں، نمازوں میں دیر سے پہنچنا یہ اچھا نہیں ہے. پھر وہ شخص جس کا شیخ سے، خانقاہوں سے تعلق ہو، گویا کہ وہ اللہ تعالی کی محبت سیکھنا چاہ رہا ہے، پھر وہ اس چیز کو اپنی عادت ثانیہ بنائے، بغیر عذر شرعی کے، بغیر عذر کے. صرف کیا ہے جی، سستی سستی. تو اچھی چیز نہیں ہے. اس لیے کتنی دفعہ کوئی مضمون ضروری ہوتا ہے، دل چاہتا ہے کہ دوست بھی سنیں. تو جماعت کی نماز میں سکھائے کہ جب پہلے تو تکبیر اولا کے ساتھ شامل ہو، لیکن اگر دیر ہو جائے، مثلا امام سجدے میں ہے، تو انتظار نہ کرے کہ امام بیٹھے یا کھڑا ہو، وہیں شامل ہو جائے. کیوں؟ بزرگان دین فرماتے کہ پوری نماز میں کوئی ایسا وقت ہوتا ہے جو مقبولیت کا، قبولیت کا وقت ہوتا ہے. اب یہ کھڑا ہے کہ جی انتظار کر رہا ہے، کہ انتظار نہیں کرنا چاہیے، بلکہ جیسے آئے فوراً شامل ہو جائے، اللہ اکبر کہہ کے بس اس دریائے رحمت میں شامل ہو جائے. کیا پتا کون سا وقت ہے کہ اس کے کام آ جائے اور وہ بھی اس عمل میں شریک ہو جائے اور مستغنی ہو کر نہ کھڑا ہو. اس لیے کیا پتا کون سا مضمون کیا بارش ہو اور وہ کیا ہمارے دل کے سیپ میں جا کر اللہ تعالی کی محبت کا موتی بن جائے، کیا پتا. لیکن حریص رہے، لالچی رہے. اسے دنیا کے معاملے میں کیسے لالچ کرتے ہیں، تو دین میں بھی لالچی ہونا چاہیے، حریص ہونا چاہیے. اور حرص میں یہ بھی شامل ہے کہ پہلے آ کے بیٹھے. یہ تو اصل تو ادب یہی ہے کہ پہلے سے آ کے بیٹھے، اصل ادب یہی ہے، ادب یہ ہے کہ پہلے سے آ کے بیٹھے. کوئی مضمون ہے، کیا مضمون بیان ہو، ضروری ہو، اب کہاں تک اس کو ریپیٹ کرتا رہے. بہرحال میرے مرشد نے سنایا، اب وہ مضمون تو بہرحال نکل گیا، دو دفعہ تو اس کو دہرا دیا تھا. میرے مرشد نے فرمایا کہ، بلکہ مرشدین نے، ہر دو بزرگ نے، ہر دو مرشد نے، کہ ایک آدمی برف بیچا کرتا تھا. ایک دن اس کی طبیعت کچھ ناساز تھی، تو اس نے اپنے لڑکے کو بھیجا اور اس لڑکے کو سمجھایا کہ دیکھو بیٹا، جاؤ فلاں بازار میں، جاؤ فلاں بازار میں جاؤ اور فلاں فلاں دکاندار کے پاس جا کر اس برف کو ان کے حوالے کرو، اتنی اتنی اس کو دے دینا. اب وہ لڑکا برف لے کر چلا، گرمی کا موسم، برف جب چلتی ہے تو پگھلتی رہتی ہے، وہ اپنا کام شروع کر دیتی ہے. لہذا وہ جب رستے میں جا رہا تھا، برف اس کے کندھے کے اوپر، وہ اپنا کام کر رہی ہے. رستے میں گیا تو اس کو ایک دیکھا، ایک جگہ تماشا لگا ہوا. اب لڑکا تھا، اس تماشے کو دیکھا، اس تماشے میں مشغول ہو گیا. اور تماشے میں مشغول ہو کر جناب اسی میں میں بھول گیا کہ میں کس کام سے گھر میں نکلا. یہی تو چیز ہوتی انسان، یہ غیر اللہ کے تماشے یہی تو ہیں کہ ان حسینوں کو دیکھتا ہے، رنگین گاڑی، رنگین نظارے، نئی نئی جدید گاڑیاں، موبائل، مکانات، لباس، وہ بھول جاتا ہے کہ ہمارا مقصد حیات کیا ہے. انہیں اشیاء میں، انہیں اشیاء کو وہ سب کچھ سمجھتا ہے، جس کو میرے شیخ نے اس مثال سے سمجھایا کہ ایک آدمی نے ایک انگور کے کیڑے کو سمجھایا کہ دیکھو یہ تم نیچے بیٹھے ہو، ارے میاں درخت پر چڑھو، اس درخت میں تو بڑے کام کی چیزیں ہیں، انگور ہے، انگور ہرا بھرا رسیلا، رس بھرا، جاؤ اس انگور سے فائدہ اٹھاؤ، یہاں کیا فارغ بیٹھے ہو. اچھا، وہ درخت پر چڑھا، درخت پر آگے بڑھ رہا تھا تو اس کو ہرا ہرا پتا نظر آیا. ظاہر بات ہے جو اس چیز کا درخت ہوتا ہے तो जो असर उसके फल में होता है वो असर उसके पत्ते में भी होता है। जैसे नीम है, नीम का असर उसके पत्ते में भी होता है। तो लादा वो अंगूर का कीड़ा उस पत्ते को चूसने लगा, उसी पत्ते को सब कुछ समझा उसने। वो जो शख्स था उसने जब गुजरा, उसने कहा रे ये क्या कर रहा है तू भाई, ये जो पत्ता है ये तेरी मंजिल थोड़ी थी, इस पत्ते से दिल मत लगा, इसको मत चूस, आगे बढ़, ये तो पत्ता है, आगे अंगूर का फल है। उसको समझाया तो बाजे कीड़ों ने बात मान ली, वो आगे बढ़े, अंगूर के फल पर बैठे, अंगूर पर बैठे, अंगूर को चूसा, मस्त हो गया। सुभान अल्लाह, क्या बेवकूफी और हमाकत थी, हम इसी पत्ते को सब कुछ समझते रहे। और ये फल, ये रस भरा अंगूर, सुभान अल्लाह, इसके जायके का मजा और लुत्फ ही कुछ और है। नतीजा ये हुआ कि वो अपने उस वक्त को रोने लगे कि हाय हमने कहां वक्त बर्बाद किया, लेकिन चलो अल्लाह ताला के शुक्र है, अल्लाह ताला ने तौफीक दी कि हमने अंगूर का जायका और अंगूर के रस से भी फायदा उठाया। बाजे कीड़ों ने कहा रहे यार ये क्या बातें करते, ये देखो कितना मजा है इसमें, कैसा लुत्फ है इस पत्ते में, कैसे कैसे प्रोग्राम है, रंगीन नजारे हैं, कैसी कैसी हसीनाएं हैं, उनकी माशूकाना अदाएं हैं। बिल्डिंगें, गाड़ियां, अरे साहब ये तो तरक्की है, जबरदस्त ये नजारे, रुपया, पैसा, बैंक बैलेंस, अरे साहब वाह वाह। दादा जिन लोगों ने उलमाए किराम, उलमाए रब्बानीयीन, अहलुल्लाह की सोहबतों से दुनिया की हकीकत को समझा, फरमाते मेरे शेख ये दुनिया की मिसाल है कि दुनिया में आए उनको समझाया इन अंबिया अलैहिस्सलाम ने, उनके बाद उनके नायबीन ने, उनके वारिसीन ने कि देखो ये दुनिया असल नहीं है, हम इस दुनिया में दुनिया के लिए नहीं भेजे गए, बल्कि इस दुनिया में अल्लाह ताला ने अपनी मोहब्बत और ताल्लुक को हासिल करने के लिए भेजा है। ये दुनिया इम्तिहान है, यहां खेती लगानी है, यहां जो खेती लगाएंगे आखिरत में वो मिलेगा। फरमाए दुनिया मजरातुल आखिरा, दुनिया आखिरत की खेती है। अब उन्हें कहा कि अरे साहब ये सब देखो, ये गाड़ियां, ये बैंक बैलेंस, ये मकानात, ये फैक्ट्री, ये शोरूम्स, ये मोबाइल, ये एयर कंडीशन, ये कालीन, ये डीप फ्रीजर, और डीप फ्रीजर में कुर्बानी का गोश्त, घड़ियां, ये सब कुछ आखिर दुनिया में अल्लाह ने भेजा तो दुनिया छोड़ने के लिए तो नहीं भेजा, और ये सब ये दुनिया छोड़ दे, ये मुल्ला कैसी बातें करते हैं, ये हमारा माल है, हमने कमाया, हक हलाल से कमाया, ठीक है। मेरे मुर्शिद समझाते हैं कि देखो ये दुनिया और इसकी तमाम चीजें जो जरूरियात भी हैं, ये मकसद नहीं है बल्कि वसीला है, एक है वसीला हयात और एक है मकसद हयात, एक है वसीला हयात, एक है मकसद हयात। वसीला हयात क्या है, खाना पीना लिबास, ये वसीला हयात है, यानी हमारी जिंदगी के लिए जरूरी है, लेकिन हमारी जिंदगी का जो मकसद है वो अल्लाह ताला की बंदगी, अल्लाह ताला को राजी और खुश करना, ये हमारी जिंदगी का मकसद है। यानी खाना पीना बराए जिंदगी, खाना पीना बराए जिंदगी और जिंदगी बराए बंदगी। खाना पीना इसलिए कि जिंदा रहने के लिए जरूरी है, खाएंगे पिएंगे क्योंकि जिंदा रहने के लिए जरूरी है, और जिंदा क्यों रहना, حضرت فرماتے کسی نے پوچھا بھائی تم کھاتے پیتے کیوں؟ اس نے کہا بھائی زندہ رہنے کے لیے. کہا زندہ کیوں رہتے ہو؟ کہا کھانے کے لیے. فرمایا یہ نہیں مقصد, کھانا 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 پینا تو زندہ رہنے کے لیے, لیکن زندہ رہنا اللہ پر مرنے کے لیے ہو, کہ اللہ تعالیٰ پر فدا اور قربان ہوں گے, یہ اس کام کے لیے ہو. لہذا کھانا پینا برائے زندگی اور زندگی برائے بندگی, اور ہماری بندگی اللہ تعالیٰ کی نافرمانی کی گندگی سے ملوث نہ ہو, کہ اس میں نافرمانی کی گندگی بھی نہ لگے زندگی میں اور بندگی میں. لہذا اگر یہ مقصد حیات ہوتا تو حضرت فرماتے ہیں دنیا میں آدمی جو کماتا اس کا فیکٹری, کاروبار, کیش, بینک بیلنس, ایئر کنڈیشن, موبائل, قالین, بڑے بڑے مکانات, جب اس دنیا سے جاتا تو اپنا سب کچھ ساتھ لے کر جاتا. ایک بادشاہ مرنے لگا تو اس نے اپنے وزیر کو بلایا کہ دیکھو یہ جو ہے میرے وصیت نامہ ہے, میرے مرنے کے بعد ایک کام کرنا کہ میرے دونوں ہاتھوں کو کفن سے نکال دینا اور میرا یہ وصیت نامہ پڑھ کے سنانا. بہت اچھا, وہ مر گیا. وہ بادشاہ اس کے انتقال کے بعد یہی کیا گیا کہ دونوں ہاتھوں کو کفن سے نکالا, اب وصیت نامہ پڑھ کے سنایا جا رہا ہے. اس نے کہا کہ میں نے اتنے زمانے تک اس دنیا پر حکومت کی, اتنا مال خزانہ میرے پاس کمایا, اتنے علاقے فتح کیے اور اتنی اتنی دنیا پر میں نے حکومت کی, لیکن دیکھو آج میں جب دنیا سے جا رہا ہوں تو خالی ہاتھ واپس جا رہا ہوں. اس دنیا میں سے میرے پاس کچھ بھی نہیں ہے اور میں اس دنیا سے خالی ہاتھ واپس جا رہا ہوں. فرمایا یہی ہے کہ جو آدمی اس دنیا میں رہ کر دنیا کمانے ہی کو اپنا مقصد بنا رہا ہے, جب وہ اس دنیا سے جاتا ہے تو اس کے پاس کچھ نہیں ہوتا. یہ ساری زندگی انگور کے پتے کو چوسنے والا کیڑا ہے اور انگور کے پھل سے محروم ہے. یعنی جو اس کا مقصد تھا اس دنیا کا, کہ اللہ تعالیٰ کی محبت اور تعلق اور اللہ تعالیٰ کی اس دنیا میں رہ کر محبت اور تعلق اور قرب کا جو مزہ تھا, وہ نسبت مع اللہ اور تعلق مع اللہ کے پھل کا جو لذت اور مزہ تھا, یہ ظالم اس مزے سے محروم رہا. کہ جس نے دنیا کو اپنا اوڑھنا بچھونا بجایا, اگرچہ حلال دنیا بھی ہو, یعنی ایک آدمی گناہ نہیں کر رہا, کسی نافرمانی کے کام میں نہیں ہے, لیکن بس مال کمانے میں مشغول ہے, تو اس مال کمانے کا تو یہ حال ہے کہ جتنا مال کماؤ اتنا زیادہ اس کی حفاظت کرنی پڑتی ہے. کیسی عجیب بات ہے. پوچھے بھائی مال کیوں کماتے ہیں؟ کہا جی مال تو اس لیے کماتے تھے کہ ہمیں راحت ملے, آسانیاں ملے, لیکن عجیب بات ہے کہ جتنا مال کماؤ اتنا زیادہ اس کو آسانی دینی پڑتی ہے, اس کو راحت دینی پڑتی ہے. یہ حال ہے. ہونا تو یہ چاہیے تھا کہ وہ ہمیں آرام دیتا, لیکن تجربہ ہم یہ دیکھتے ہیں کہ مال جتنا زیادہ بڑھتا ہے اس کی بے آرامی میں اتنا زیادہ اضافہ ہو جاتا ہے. کیوں؟ اس لیے کہ مقصد حیات کو بھول گیا اور وسیلہ حیات کو اپنا اوڑھنا بچھونا بنایا. لہذا فرماتے کہ وہ جو انگور کے کیڑے کو سمجھایا, ایک کیڑے نے بات مان لی, انگور کے پھل کو جا کر چوسنے لگا, یہ مزے میرا کہ دنیا بھی ہے کہ حلال کمانا بھی ہے, حلال کمائیں کماتا ہے, اب اس مال پر اللہ تعالیٰ کا حق بھی ادا کرتا ہے اور اللہ والوں کی صحبت سے اللہ تعالیٰ کی محبت اور تعلق بھی سیکھتا ہے, گناہ کا موقع آتا ہے تو گناہ سے بچنے میں جان کی بازی لگاتا ہے. لہذا ایسا شخص جو ہے وہ دنیا میں بھی کامیاب اور آخرت میں بھی کامیاب. اس نے انگور کا پھل پا لیا, اور جس نے اسی کو سب سمجھا کہ نہیں بھائی مکان ہو, گاڑی ہو, بینک بیلنس ہو, جی قربانی ہے, قربانی کرنے میں جماعت کی نمازیں بھی چھوڑ دی, مکان بنانے میں جماعت کی نمازیں چھوڑ دی, کہ جی ہم بہت مصروف تھے ٹائم نہیں ملا, تو یاد رکھیے گا یہ درست نہیں ہے, یہ طریقہ کار. اور فرمائے کہ بعضی کیڑے ایسے بھی ہوتے ہیں کہ جن کو وہ شخص پتے سے اٹھا کر زبردستی ان سے اٹھاتا ہے اور پھل پر بٹھا دیتا ہے. بعض ایسے بھی کیڑے ہوتے ہیں, اور ان کیڑوں کا वो जो मुरब्बी होता है वो मोहसिन होता है, वो मुरब्बी क्या काम करता है, उसको कीड़े उस कीड़े को पत्ते से जबरदस्ती उठाता है, चल हट, ये तेरी आरामगाह नहीं है, ये तेरा जाया करार नहीं है, इससे करार और चैन मत हासिल कर, तेरा जाया करार अल्लाह ताला की याद है। ज्यादा जब वो पत्ता छोड़कर वो कीड़ा अंगूर के फल को चूसता है, उसके रस को चूसता है, फिर उस मुरब्बी को कहता है जजाक अल्लाह के चश्मम बाज कर दी, ऐ मेरे मुरब्बी, ऐ मेरे शेख, अल्लाह ताला आपको जजाए खैर दे कि आपने मेरी आंखें खोल दी। और मरा जा बा तो जाने जा हमराज कर दी, और मेरी जान को तूने उस जाने जा से, उस अल्लाह से जो सारे आलम की लज्जतों का पैदा फरमाने वाला है, जो सारे आलम की लज्जतों में लज्जत डालने वाला है, उस अल्लाह ताला खालिक लज्जाते दो जहां का आशना बना दिया, उसकी मोहब्बत और ताल्लुक सिखा दिया, और जबरदस्ती हमें इस दुनिया की गलाजत और नजासतों से हटाकर अल्लाह ताला की मोहब्बत और ताल्लुक पर लगा दिया। याद रखिएगा मेरे प्यारे दोस्तों, जो लोग ये समझते हैं कि अल्लाह ताला की मोहब्बत और ताल्लुक और दीन की खातिर से हमें दुनिया छोड़नी पड़ेगी, याद रखिएगा कि वल्ला ऐसा नहीं है। मैं कसम खाकर कहता हूं कि वल्ला, अल्लाह की कसम, ऐसा नहीं है कि दुनिया उससे छूटेगी। हाँ, दुनिया की गलाजत और नजासतें और गंदगियां उससे छूटेगी, लेकिन दुनिया उसको जरूर मिलके रहेगी। वजह क्या है कि दुनिया, अल्लाह ताला ने जिसको दुनिया में रखा, उसका रिस्क मुकर्रर किया, उसकी दुनिया उसकी तकसीम रखी, वो उसको लाजमी मिलके रहेगी। उसको खाना, उसका लिबास, उसका जो अल्लाह ताला ने उसकी तकसीम के लिए, उसके आराम और ऐश के लिए जो गाड़ी मकान रखा है, वो वल्ला उसको मिलके रहेगा, अगरचे वो ना भी लेना चाहे, लेकिन उसको मिलके रहेगा। इसलिए मेरे मुर्शिद का शेर फरमाते हैं कि अहले उकबा को दोनों जहां मिल गए, अहले उकबा को दोनों जहां मिल गए। अहले उकबा से मुराद है अहले आखिरत, यानी वो लोग जो आखिरत को इस दुनिया पर तरजीह देने वाले हैं और अपने नफ्स की खातिर से हराम लज्जतों पर अमल नहीं करते, गुनाह से बचते हैं, तो ऐसे और अल्लाह ताला की इताअत और फरमाबरदारी को अपना ओढ़ना बिछोड़ा बनाते हैं, अल्लाह ताला की इताअत और फरमाबरदारी को आगे रखते हैं और दुनिया की मसलिहतों का मसाला बनाते हैं, और मसाले को जितना कूटा जाए, हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते हैं, उतना लजीज और मजेदार बनता है। पहले जमाने में मसाला कूटते थे, अब तो ग्राइंडर आ गया, फिर ग्राइंडर के बाद तैयार मसाले मिलने लगे, नेशनल का मसाला, शान का मसाला, अब तो तैयार मसाले मिलने लगे। पहले कूटते थे उसको हवन दस्ते के साथ तो, और या फिर सिलबट्टे में, तो जितना उसको पीसते थे उतनी लज्जत बढ़ती थी उसकी। इसलिए फरमाते थे इन दुनिया की मसलियतों को मसाला बनाओ, अल्लाह ताला की मोहब्बत और ताल्लुक उतनी मजेदार हो जाएगी जितना तुम उसका मसाला बनाओगे। इसलिए अब उसने मसलियतों को और अपने नफ्स की तबीयतों को मसाला बनाया, पीस दिया, और अल्लाह ताला की रिदा और खुशी को सामने रखा, और अल्लाह ताला की रिदा और खुशी की खातिर से तकलीफ को बर्दाश्त किया, लेकिन अपने मालिक के पसंदीदा अमल को इख्तियार किया। तो ऐसा शख्स, मैं वल्लाह कसम खाकर कहता हूं, ऐसा शख्स दुनिया से महरूम नहीं रहता, और ऐसे शख्स को अहले उकबा कहा जाता है, अहले आखिरत कहा जाता है, कि जो दुनिया पर दीन को तरजीह देने वाले, और दुनिया से मुराद क्या है, अल्लाह ताला की नाफरमानी मुराद है, दुनिया से मुराद बीवी बच्चे। मारूमी रहमतुल्लाह अलैह फरमाते हैं, नेस्त दुनिया, समझाते हैं कि नेस्त दुनिया, चीस्त दुनिया, फरमाते हैं दुनिया क्या है, चीस्त दुनिया, दुनिया क्या चीज है, फरमाते हैं एक फार्मूला सिखा दिया, अस खुदा गाफिल बुदन, हर वो चीज जो तुमको अल्लाह ताला से गाफिल कर दे वो दुनिया है, बस ये फार्मूला समझा दिया। चीस्त दुनिया, दुनिया क्या है, अस खुदा गाफिल बुदन,
ہر وہ چیز جو تم کو اللہ تعالی سے غافل کر دے. مثلاً تقریر کرتا ہے, اب یہ کیا ہے؟ دین ہے. اب یہ کیا ہے؟ تقریر کرنا عین دین ہے, حج کرنا عین دین ہے. لیکن تقریر سے یہ ہے یار لوگوں کو پتا چلے کہ ہمارا علم کیسا ہے, لوگوں کو پتا چلے کہ ہم کیسے درد سے بیان کرتے, اور لوگوں کو معلوم ہو جائے اور لوگ ہمیں حاجی صاحب بولیں. تو حج عین دین ہے لیکن اس نے اس دین کو دنیا بنا دیا. کیوں؟ اپنی نیت فاسدہ, اس فاسد نیت نے, خراب نیت نے اس کی عبادت کو بھی, اس کے دین کو بھی دنیا بنا دیا. اور عبادت کرنا, تقریر کرنا, بیان کرنا جو کہ عین دین ہے, اللہ تعالی کی محبت اور تعلق کو, جناب رسول اللہ صلی اللہ علیہ وسلم کی محبت اور تعلق کو پیش کرنا, یہ عین دین ہے. لیکن اب نیت کیا ہے؟ واہ واہ ہوگی, ہاتھ چومیں گے لوگ, کوئی حلوہ کھلائے گا, کوئی مرغی کڑھائی کھلائے گا, اور کوئی نہ کوئی نسوار کی پڑیا تو دے دے گا. چلو پڑیا نہ صحیح, چنڈی تو دے دے گا. اور تعریفیں ہوں گی, ارے صاحب کیا زبردست تقریر. اب یہ کیا عین دین کا کام ہے؟ لیکن نیت کے فساد, نیت کی خرابی کی وجہ سے یہ دین کا کام کیا بن گیا؟ دنیا. اور ایک آدمی وہ دکان پر بیٹھا ہے, گاہک آیا, اس نے کہا یہ چیز چاہیے, اس نے کہا صاحب یہ چیز جو ہے نا اس میں یہ خرابی موجود ہے, اب آپ کی مرضی ہے یہ قیمت ہے. اس نے کہا بہت اچھا, کہا ٹھیک ہے بھائی اس کو میں ٹھیک کرا لوں گا. جوڑ توڑ کیا, اس نے کہا بھائی اتنے کی دو, اس نے کہا نہیں اتنے کی. خیر بہرحال سودا ہوا, اس نے اچھا بھائی دے دو. اب اس نے چونکہ شریعت کے مسئلے پر عمل کیا کہ اس مال میں جو خرابی تھی, جو عیب تھا, اس کو ظاہر کر دیا. اب وہ پکا دنیا کا کام کر رہا ہے, لیکن شریعت پہ, جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ارشاد پر عمل کرنے کی برکت سے اس سودے بازی پر اس کو اجر مل رہا ہے. آج کل ہمارے ہاں دکانوں پر لکھا رہتا ہے یہاں سے خریدا ہوا مال نو ریٹرن, نو ریفنڈ, نو ایکسچینج, واپس نہیں ہوگا, مال واپس نہیں ہوگا, خریدا ہوا مال نہ واپس ہوگا نہ تبدیل ہوگا. اور یہ دکان کس کی ہے؟ مسلمان کی. کتنی عجیب بات ہے کہ مسلمان کی دکان پر یہ لکھا ہو کہ خریدا ہوا مال نہ واپس ہوگا نہ تبدیل ہوگا. بہت عجیب بات ہے, یہ مسلمان کی دکان پہ یہ لکھا ہو. کیوں جناب؟ اس کی وجہ یہ ہے, ایک صحابی نے ایک دکان کھولی, چھ مہینے کے بعد ایک شخص آیا, اس نے جو مال خریدا تھا وہ واپس کیا. وہ صحابی نے مال واپس کیا, اس کے پیسے دیے, دکان کو تالا ڈالا اور چل پڑے. لوگوں نے کہا کہ حضرت یہ کیا, چھ مہینے آپ نے دکان جمائی اور اس دکان کو جمائی اور اب آپ اس کو تالا ڈال دیے, یہ کیا؟ فرمایا بات یہ کہ میں نے تو دکان جمانے کے لیے کاروبار اور یہ دکان کھولی نہیں تھی, مجھے تو ایک حدیث شریف پر عمل کرنا تھا, مجھے اپنے آقا صلی اللہ علیہ وسلم کے ارشاد پر عمل کرنا تھا کہ خریدا ہوا مال اگر کوئی دکاندار واپس لے لے تو اس کے بدلے میں اس کو جنت ملے گی. مجھے اس حدیث شریف پر عمل کرنا تھا, میں نے اسی لیے دکان میں نے مال بڑھانے کے لیے نہیں کھولی تھی, بلکہ مال سودا ایک کرنا تھا مجھے, جنت کا سودا, اس لیے میں نے دکان کھولی تھی. اب آپ بتائیے, اب آپ ذوق شریعت کو دیکھیے کہ شریعت کا ذوق یہ ہے کہ گویا خریدا ہوا مال واپس کر لو, ایکسچینج کرنا, تبدیل کرنا تو ثانی درجہ ہے جناب. یعنی کیا سکھایا جا رہا ہے؟ واپس کرو, اس کے بدلے میں کیا مل رہا ہے؟
जन्नत आ। अब हम लोग मुसलमान अपने गरीबानों में जाके क्या आलम है कि हमारी दुकानों पर हम लिख के लगाते हैं कि गोया जन्नत नहीं चाहिए, माल रखो बस। सुभान, क्या अजीब आलम है। लिहाजा आप देख लीजिए, जो आदमी दुकानदार ऐसा करता है, खरीदा माल वापस या तब्दील भी करता है, हर आदमी खुले दिल से उसके पास जाता है, कहते यार घबराओ मत, आप ले जाइए, न समझना है वापस ले आइएगा, लेकिन मेहरबानी करके इसमें छेड़छाड़ ना कीजिएगा, यही बोलता है ना, और ये उसका हक है। जब वो आपको एक सहूलत दे रहा है, एक फैसिलिटी दे रहा है कि भाई मैं आपका माल वापस भी ले लूंगा, बदल भी दूंगा, लेकिन खुदा के लिए इसमें छेड़छाड़ ना करना, तो उसकी इस सहूलत का हक यह है कि छेड़छाड़ के बगैर उसकी चीज वापस कर दे। ठीक है, बाद में आया ऐसा, कितनी अजीब बात है। यह है मुसलमान की शान। अब यह आदमी, इसने दुनिया, इसकी दुकान दुनिया है, लेकिन सिर्फ नमाज का वक्त आया, अजान की आवाज आई, शटर बंद, चलो भाई ग्राहक बैठे हैं, भाई हमारा जरूरी है, जापान से डेलीगेशन आया हुआ है, वफ्द आया हुआ है, या गैर मुल्की मेहमान आने वाला है, हम तो उसकी खातिर से जमात की कई नमाजें छोड़ देते हैं, बल्कि उसके साथ तो फोटो भी खिंचवाते हैं, और फिर उस फोटो को अपने, क्या अजीब बात है कि उसके साथ फोटो, ये खुद हराम फोटो खिंचवाना, और फिर उस काफिर का इकराम, फिर उस तस्वीर को अपने शोरूम और अपने दफ्तर में लगाया जा रहा है कि जी फॉरेन डेलीगेशन के साथ हमने तस्वीर खिंचवाई है, क्या आलम है। यानी उनके साथ तस्वीर खिंचवाने को फख्र समझते हैं, वल्लाह मैं कसम खाकर कहता हूं जिनको इस्तिंजा करना भी नहीं आता, जिनकी पतलूरों में पेशाब भरा होता है, जिनके जिस्मों पर पखाना लगा होता है, लिहाजा इनके पेशाब का स्टाइल देख रहा हूं ना, तो हमारे यहां भी बड़े बड़े होटलों में एक छोटी सी चीज बनी होती है, जिप खोल के आके अपनी चीज निकालते, फुर्र मारते हैं और वैसे ही अंदर कर लेते हैं। आप जाइए एयरपोर्टों पे भी लगा हुआ, और बड़ा फखर है इस पर, ना धोना ना इस्तिंजा, और वैसे ही भर लिया अंदर, तौबा अस्तगफिरुल्लाह। अब बताइए तसव्वुर से भी कितनी गलाजत और गंदगी। पर ये लोग, जब आप यूरोप जाएं, मैं तो यूरोप अब होकर आ गया, यूरोप जाएं, ये जालिम जब इस्तिंजा करते ना, फ्लश भी नहीं करते, कहते पैसे ज्यादा लगेंगे, लिहाजा 24 घंटे में एक मरतबा फ्लश करते ये लोग, क्या पहले माल जमा करो, खुद्दी सिस्टम बनाओ पहले, फिर भंगी को भेजेंगे एक फ्लश 24 घंटे में एक दफा, ताकि पैसे कम लगे, और बदबू इतनी कि दादा उस बदबू को दूर करने के लिए किस्म किस्म की परफ्यूमें, एयर फ्रेशनर, यूडी टॉयलेट, और ये खुशबू बनाते हैं कि ताकि बदबू खत्म हो, स्प्रे करो बस। अरे मियां उसको तो निकालो, ये आलम है इनका, ऐसे गंदे। और मुसलमान कितना, सिर्फ एक जुम्मे का देखिए कि सिखाया कि जुम्मे के दिन गुस्ल करना सुन्नत है, साफ सुथरा हो फिर खुशबू लगाओ, लेकिन ऐसी खुशबू ना लगाए कि सांस सफे तक सारे बेहोश हो जाएं। वो एक सिख के बारे में मशहूर था ना कि वो अपनी चड्डी नहीं बदलता था, अंडरवियर, तो अब वो था एक हिंदुस्तान में बड़ा अहदेदार, तो एक बाहर गैर मुल्की वक्त आ रहा था, तो उसको समझाया, हो देख सरदार जी तूने अपना अंडरवियर जरूर बदलना है, उसने कहा पक्का वादा, क्योंकि वो घुसता था, तो जिस दिन वक्त आना था वो पहुंच गया, सबने अपनी नाक पे उंगली रख ली, उन्होंने कहा तुम्हें मैंने समझाया था ना, उसके बड़े अफसर ने कहा तुम्हें समझाया था कि देखो अंडरवियर बदल के आना, ये क्या फिर तू ही, कहा मुझे पता था तुम लोग मेरी बात का एतबार नहीं करोगे, इसलिए मैं वो साथ लेकर आया हूं तुमको दिखाने के लिए। मुसलमान को क्या सिखाया, सफाई सुथराई, सुभान अल्लाह, और उस सफाई सुथराई के इजाफे के लिए एक तो साफ सुथरे रहो, फिर खुशबू भी लगा लो, लेकिन ऐसी खुशबू लगाओ कि किसी को तकलीफ और अजियत ना हो। तो अब वो मुसलमान, वो जो उसने दुकान खोली, तिजारत कर रहा है, कारोबार कर रहा है, मुलाजमत कर रहा है, नमाज के वक्त में अपने दुकान बंद कर दी, अपना काम बंद कर दिया, मैकेनिक है या कुछ, तुमने काम बंद करो भाई, चलो मस्जिद नमाज, जमात से मस्जिद की जमात से नमाज पढ़ेंगे। अब यही ये जो दुनिया है ना, अभी अब दुनिया कमा रहा है, इसको शरीयत फरमा दी ये दुनिया नहीं है, बल्कि ये आयन दीन है। देखा आपने साहब, एक आदमी हज कर रहा है, इबादत कर रहा है, तकरीर कर रहा है, बयान कर रहा है, लेकिन उसकी नीयत यह कि इससे लोग मेरी वाह वाह करें और हमें कहें हाजी साहब। दादा अगर कोई हाजी साहब ना बोले तो नाराज हो जाते, या कोई हाजी साहब की दावत ना करे तो भी नाराज हो जाते। हाजी साहब को ऐसा नहीं करना चाहिए। जब इतने बड़े मालिक के घर से आया है तो अपना दिल भी इतना बड़ा करे। अगर कोई दावत कर ले तो कोई बात नहीं, ठीक है, हाजी की दावत करना हम ठीक है, अच्छी बात है, कोई बुरी बात नहीं है। लेकिन अगर हाजी साहब की दावत ना की तो नाराज हो जाए, ये बुरी बात है। क्योंकि हाजी साहब कहां से आए, इतने बड़े मालिक के घर देख कर आए, कितनी अजीम जगह से आए, कितनी बड़ी जगह से आए, तो उनका दिल भी इतना बड़ा होना चाहिए, इतना बड़ा। कोई कुछ कहे परवाह ना करे, कोई मसला नहीं। क्या हमने हज इसलिए थोड़ी किया कि दावतें खाएंगे? अगर हज इसीलिए करना था तो जितना खर्चा हज पे किया है उतने का खाना खा लेता, क्या जरूरत थी? तो अगर दावतों के लिए हज किया है तो यहीं बैठकर खा लेता भाई, खूब बकरे जिबा करता, खूब बकरों में चावल भर के वो खाता, तो क्या जरूरत थी? इसे दिल भी बड़ा करे, इस काम में ना लगे। तो एक वो शख्स जिसके पास दुनिया है, इसको एक मिसाल से और समझे। एक वाकया मेरे मुर्शिद ने सुनाया कि हजरत मौलाना की हकीम उल उम्मत थानवी रहमतुल्लाह ने फरमाया कि एक मस्जिद के सहन जो खुला हुआ था उसमें बारिश, लोग नमाज पढ़ रहे थे, अचानक बारिश शुरू हो गई, तो लोगों ने क्या किया, नमाजें तोड़ तोड़कर अंदर भागे। जैसे आजकल मोबाइल फोन बजता है ना तो नमाज तोड़ के मोबाइल देखते हैं किसका फोन आया। और कितनी अजीब बात है, बल्कि एक, अल्लाह माफ करे, अभी चंद दिन पहले की बात है, एक सफे अव्वल में नमाज पढ़ रहे, मोबाइल की घंटी बजना शुरू हुई, सलाम फेरते ही बस मोबाइल उठाकर सीधा भागे, बाहर भागे। अरे भाई चंद मिनट के लिए इससे मुसीबत से जान छुड़ा ले, कुछ कल्ब में सुकून, जहनी सुकून भी रखे, लेकिन ये आलम है, ऐसा उसको बनाया हुआ है कि बस अल्लाह माफ करे। लिहाजा अगर मोबाइल नमाज के दौरान भी आ जाए, मोबाइल एक साथ इसी मस्जिद में नमाज के दौरान घंटी बजी, मोबाइल निकाला देखा और नमाज तोड़ के अस्सलाम, हेलो हेलो हेलो, आलम। इसलिए बाज़े मस्जिद वाले लिख के लगाते ना, मखलूक से राब्ता खत्म, खालिक से राब्ता शुरू, स्टिकर लगा होता ना बाज़े का, अच्छा स्टिकर है। तो मेरे प्यारे दोस्तों, अब वो शख्स जो इबादत कर रहा है लेकिन इबादत से मकसूद वावा है, तो उसकी इबादत दुनिया बन गई। और एक शख्स दुनिया का काम कर रहा है, खरीद और फरोख करता है, तिजारत करता है, कहीं ठेला लगाता है, लेकिन उसका मकसद क्या है कि मैं अपने बीवी बच्चों का पेट पालूं, दवा की जरूरत, अपने मां बाप की जरूरत को पूरा करूं, तो और शरीयत के उसूल और उसके मुताबिक वो काम करता है, नमाज का वक्त आया, दुकान को बंद किया, अपनी नमाज पढ़ने चला गया, इसका ये काम दुनिया नहीं है बल्कि दीन है। सुभान अल्लाह। दादा दुनिया का बात समझ में आ गई ना, कि चीज तो दुनिया, अस खुदा गाफिल बुदन। दुनिया किस चीज का नाम है? जो अल्लाह ताला से गाफिल कर दे, हर वो चीज जो अल्लाह से गाफिल कर दे वो दुनिया है। ये फार्मूला बस समझा दिया मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह ने। फिर आगे फरमाते हैं और वजाहत के लिए फरमाते हैं, निकिमाशो नुकराओ फरजंदो जन, कि तुम कपड़ों को, कपड़े पर याद आए वाकया सुना रहा था कि
मस्जिद के सहन में लोग नमाजें पढ़ रहे थे, तो आए लोग नमाज के दौरान बारिश शुरू हो गई। अब लोग नमाजें तोड़ तोड़कर अंदर भागे। हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते वहीं पर एक नवाब साहब भी नमाज पढ़ रहे थे, शानदार लिबास, कीमती लिबास, अपनी नवाबी के हैसियत के मुआफिक और मुताबिक। वो नवाब साहब ने नमाज नहीं तोड़ी, बल्कि जैसे नमाज पढ़ते थे वैसे नमाज पढ़ते रहे, नमाज मुकम्मल करके फिर अंदर आए। हजरत हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने अपने वाज में वाक़ा सुनाकर रोने लगे और रोते हुए फरमाया, इस शख्स को हक हासिल है कि ये अच्छे कपड़े पहने। सुभान अल्लाह, कितनी प्यारी बात फरमाई। ठीक है साहब, अब हमारा तो हाल क्या कि कपड़े पूरी नमाज में। लोगों का आलम यह है कि दूर से चलते हुए आते पहले ही कमीज पीछे से यूं उठा लेते और फिर बैठते हैं कि स्क्रीन खराब ना हो जाए। यकीन जाने बादे लोग जरा अपने ऊपर गौर करें तो उनको पता चलेगा वो यही करते बैठेंगे और फिर बैठेंगे भी ऐसे। ये चौधरी साहब है जो ऐंठ कर बैठते हैं, और आजीजी से बैठना चाहिए, आजीजी से बैठना चाहिए कि बैठने की हैयत में भी आजजी हो। इसलिए हमारे बुजुर्गों ने यह भी सिखाया कि कुर्ता जरा लंबा रखो, घुटनों से जरा नीचे हो। पहले जमाने में लोग लखनवी पजामा पहनते थे, चुस्त पजामा, और कुर्ता छोटा होता था घुटने से भी ऊपर। नतीजा यह होता है कि सजदे में घंटा घर नजर आता था। अगर कोई पुजारी आकर घंटा बजाकर जय राम की जी की गए तो फिर क्या बोलेंगे उसको। इसलिए सिखाया कि कुर्ता लंबा रखो, घुटने से जरा नीचे हो, घुटने से नीचे हो, अच्छा और ऐसा कुर्ता पहनो। और हमारे एक दोस्त को एक दिन मैंने बयान में सुनाया कि एक साहब ने मौली साहब से पूछा, क्या पैंट शर्ट में मेरी नमाज हो जाएगी? तो मौली साहब ने फरमाया कि हाँ भाई, तुम्हारी तो हो जाएगी, तुम्हारे पीछे वालों की नहीं होगी। तो हमारे दोस्त वो उस जमाने में पैंट शर्ट पहना करते थे, कहने लगे कि मैं अगले दिन जब नमाज पढ़ रहा था, नमाज पैंट शर्ट पहनी हुई थी, नमाज में सजदे में गया, अब मेरा बुरा हाल हो गया। हंसी भी आए और शर्मो हया भी आए कि यार क्या हाल हो रहा होगा, सब लोग नजारा कर रहे होंगे और वो भी मुफ्त में बगैर टिकट के। कह रहे वो दिन और माशाल्लाह आज का दिन है, वो अमेरिका भी गए इन्हीं कपड़ों में, कुर्ता शलवार में, और माशाल्लाह जो है वो टोपी और दाढ़ी और मूछे साफ, शलवार टखनों से ऊपर, इसी तरह अमेरिका गए वो, और वो हमारे दोस्त यहां बैठे भी हैं। तो ऐसा किसी से वो नहीं कि मरूब ना हो, ऐसा नहीं। तो लिहाजा इसलिए हमारे बुजुर्गों ने सिखाया कि दुनिया की तारीफ यह है कि हर वो चीज जो अल्लाह ताला से गाफिल करते। और कपड़ों को ऐसा ना बनाए कि जब आप कपड़े पहने तो जैसे मैंने आपको बताया बैठने से पहले ही यूं करके पीछे कमीज फेंक देते हैं, और नमाज में भी पूरा ये ख्याल। तो ये शख्स अगरचे वो कपड़े पहनना उसके लिए जायज था, लेकिन इस कपड़े को इसने दुनिया बना दिया। तो क्या फरमाया कि कपड़े, नुकरा, सोना, चांदी, ये दुनिया नहीं है, बीवी बच्चे ये दुनिया नहीं है, लेकिन अगर इन चीजों से आखिरत के बजाय हम दुनिया ही को मकसद बनाए और मंजूर रखे, मंजूरे नजर बनाए, तब ये चीजें जो है मेरे प्यारे दोस्तों दुनिया है। मसलन औलाद है, अब औलाद को क्या है, आलिम बनाया, हाफिज बनाया, अल्लाह वाला बनाता है, तो ये क्या है, सुभान अल्लाह, यही औलाद उसकी आखिरत का जरिया बनेगी। उसको तिजारत सिखा दे, और वल्ला मैं कहता हूं जितनी बरकत तिजारत में है दुनिया के किसी काम में नहीं है। और उसकी मेरे कहने की वजह वो हदीस शरीफ है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तिजारत 10 हिस्से में से 9 हिस्से बरकत तिजारत में है, यानी 90% बरकत तिजारत में है और बाकी 10% बरकत दुनिया के दूसरे कामों में है। तिजारत ऐसी चीज है, और आज मुसलमान को अल्लाह माफ करे ऐसा सिखाया कि तिजारत ना करो, मुलाजमत करो, गुलामी करो, अब ताजिर आदमी माशाल्लाह अपना मां की दवा के लिए जाना है, दुकान बंद की चल पड़ा, ठीक है काम के लिए जाना है उसको कोई पूछने वाला नहीं, क्योंकि वो खुद अपनी मर्जी होती है उसकी, कितनी बड़ी और मुलाजमत तो पाबंद है और उसको करनी पड़ेगी, ये उसका हक है मुलाजमत का। तो अपनी औलादों को दीनदार नेक बनाए, साथ आलिम आलिम और हाफिज बनाए, साथ तिजारत पे लगाए ताकि ये फिक्र ना हो खाएगा कहां से, कैसा ना हो ज़कात मांगे, नहीं तिजारत पे लगाए। तो यही चीज मेरे प्यारे दोस्तों, फिर अब उसकी वो जो दुनिया भी है वो दीन बन जाएगी लगा। इसलिए दीन दुनिया छोड़ाना मकसूद नहीं है। और मैंने अर्ज किया कि अल्लाह ताला ने कि जो शख्स अल्लाह ताला की मोहब्बत और आखिरत पर चलता है अल्लाह ताला उसको दुनिया जरूर अता फरमाते हैं, क्योंकि दुनिया में है दुनिया मिलेगी उसे। इसलिए मेरे मुर्शिद का शेर फरमाते हैं, अहले उकबा को दोनों जहां मिल गए, अहले उकबा को दोनों जहां मिल गए, आखिरत तो इसलिए मिलती है कि आखिरत के लिए मेहनत करते हैं, और दुनिया इसलिए मिलती है कि अल्लाह ताला ने उस दुनिया उसको जरूर देनी है, क्योंकि जब तक दुनिया में उसको मिलेगी। अलबत्ता अहले दुनिया को दुनियाए फानी मिली, अहले दुनिया को दुनियाए फानी मिली, कि जो शख्स दुनिया के लिए मेहनत करता है वल्लाह मैं कसम खाकर कहता हूं जितनी मेहनत करता है जिस चीज के लिए मेहनत करता है उस चीज का मिलना यकीनी हरगिज नहीं है। लादा एक आदमी कितनी मेहनत करता है कि मुझे फला चीज मिले इतना नफा मिल जाए, लादा सारी जिंदगी मेहनत करता है नहीं मिलता उसको, सारी जिंदगी नहीं मिलता। क्यों? क्योंकि दुनिया अल्लाह ताला तकसीम से अता फरमाते हैं, जिसे कहते हैं ना किस्मत में ये लिखा हुआ है, इसे तकसीम से मिलती है, यानी जो दुनिया अल्लाह ताला ने देनी है वो मिलेगी, चाहे कितनी मेहनत कर ले उसको नहीं मिलेगी, और जो उन्होंने देनी है बगैर मेहनत के भी दे देते हैं। लिहाजा इसलिए जो आखिरत पर चलते हैं उनको अल्लाह दुनिया देता है, इज्जत से देता है, शान से देता है, और बगैर मेहनत के या कम मेहनत से दे देते हैं। और जो दुनिया पर मरता है सारी सुबह से शाम तक ना आखरत ना दीन ना शरीयत ना सुन्नत कुछ नहीं सीखना, ना किसी खिदमत के उलमा अल्लाह वालों की खिदमत में जाकर अल्लाह की मोहब्बत सीखे, तो नतीजा ये मिलता है, दुनिया तो मिलती है लेकिन वो मिलती है एक तो अपनी अल्लाह ताला की मर्जी से मिलती है, अपनी मर्जी से नहीं मिलती, और फिर जो मिलती भी है तो आखिर में उस दुनिया को छोड़कर इस दुनिया से जाता है। अल्लाह ताला अपने क्रम से अपनी मकसद हयात को, हमारी जिंदगी के मकसद को हम पर वाजे फरमा दे, खोल दे, उसका अल्लाह ताला अपनी मोहब्बत का नूर हमारी अकलों में, हमारे दिलों में, हमारी फहम में अता फरमा दे, और अल्लाह ताला अपनी याद के लिए हमारी जान को, माल को, आबरू को, वक्त को लगा दे, और अल्लाह हमारे दुनिया के कामों को आसान फरमा दे। या अल्लाह अपने करम के सत्ते में या अल्लाह हम सबको अपनी मोहब्बत और ताल्लुक अता फरमा दीजिए, हमारे दुनिया के कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा। या अल्लाह अपने करम के सत्ते में हम सबको रिज़्क हलाल, आफियत, फरावानी, आसानी के साथ अता फरमा। लेकिन या अल्लाह हमारे कल्ब व जान को, हमारे दिलों को, हमारे दिलो दिमाग को अपनी मोहब्बत के लिए, अपनी याद के लिए खास फरमा दीजिए, हमारे औकात को अपनी याद के लिए खास फरमा दीजिए। ये अल्लाह अपने करम के सदके में हमें अपनी मोहब्बत का गम अता फरमा दीजिए, और ये अल्लाह इस दुनिया के गमों को आप अपने करम से अल्लाह हमारे दूर फरमा दीजिए, और हमें रिज़्क हलाल खूब आफियत आसानी के साथ अता फरमा, और हमें अल्लाह वालों की सोहबत से आपकी मोहब्बत, दर्द दिल, ताल्लुक और इल्म सीखने की तौफीक अता फरमा, उस पर अमल की तौफीक अता फरमा, हमारे कामों को खूब आसान फरमा। या अल्लाह अपनी मोहब्बत का दर्द अजीम जो आप अपने औलिया से यकीन को अता फरमाते हमारी जानों को नसीब फरमा दीजिए, इस दुनिया की हकीकत को हम पर मुनकशी फरमा दीजिए, दुनिया की गलाजत, गुनाहों की गलाजत और गंदगियों को हम पर खोल दीजिए, और अपनी मोहब्बत और ताल्लुक जो कि अल्लाह आपने छुपा कर रखा है उसको भी हम पर खोल दीजिए, कि हम आपकी रजा और खुशी पर अमल करें, आपको राजी और खुश रखें, और आपकी रजा और खुशी के मुताबिक जिंदगी गुजारें। या अल्लाह अपने करम के सदके में इन दुआओं को हमारे हक में कबूल फरमा, और या अल्लाह हमारी गफलतों को, कोताहियों को मुआफ फरमा। या अल्लाह हम अपने दीन में जो इस दुनिया की नियतों की वजह से फसाद हासिल पाते हैं, या अल्लाह उस फसाद को, और या अल्लाह उसको खाली फरमा, हमारी गफलतों को तवज्जो से तब्दील फरमा, हमारे गुनाहों की आदत को फरमा बरदारी की आदत से तब्दील फरमा, हमारे गंदे अखलाक को अच्छे अखलाक से तब्दील फरमा, और शरीयत और सुन्नत पर हमको भी, हमारे घर वालों को, औलाद को उस पर अमल की 100% तौफीक अता फरमा। और या अल्लाह
اللہ اپنے کرم سے جس کی جو مشکل ہے اس کو آسان فرما، ہمارے بیماروں کو شفا عطا فرما، میرے شیخ بیمار ہیں اللہ ان کو بھی خوب صحت اور عافیت عطا فرما، میری والدہ صاحبہ اور ہمارے جو بڑے اور جو بیمار ان کو خوب صحت اور عافیت عطا فرما، ہمارے گھر والوں کو بھی عافیت عطا فرما یا اللہ اپنے کرم کے صدقے میں ہمارے دوست جو دوستوں میں گھر والوں میں جو بیمار ہیں ہم میں سے کسی کے بھی دوست رشتے دار کو یا اللہ محروم نہ فرما، ہم سب کو بھی یا اللہ اپنا فضل و رحمت ہم سب پر خاص، اپنے فضل خاص اور رحمت خاصہ کو ہم پر عام فرما دیجئے. ربنا تقبل منا انک انت السمیع العلیم، وصلی اللہ علی النبی الکریم، رحمتک یا رحم.